कार्यक्रम खुल्ला मञ्चमा प्रविधिबाट सहकर्मी नवीन सुवेदीसँगै लक्ष्मी पौडेलको खुल्ला मञ्च, हरेक विषयवस्तु हटाउने ठाउँ, हरेक पात्र हटाउने ठाउँ, हरेक पात्रका कथा जीवन भोगाई समेटिने ठाउँ, सँगै परिवेशका कुरा, परिस्थितिका कुरा र जीवनशैलीका कुरा पनि। आजको विषयवस्तु परिवेशसँग जोडिएको छ। तपाईँ हामी सधैँभरि वातावरणसँग जोडिएका हुन्छौँ। वातावरणको विषयलाई हामीले देखेका छौँ, बुझेका छौँ, जानेका छौँ, भोगेका छौँ, तर त्यसको विषयमा जानकारी भएका कुराहरू पनि कहिलेकाहीँ गहिरिएर सोचिरहेका हुँदैनौँ। संरक्षणको कुरा अहिले यति धेरै उठिरहेको छ, वातावरण संरक्षणको विषयलाई लिएर बहसहरू हुन्छन्, कार्यक्रमहरू हुन्छन्, वातावरण यो संरक्षणका कुरा, पर्यावरणीय संरक्षणका कुरा, जैविक विविधताका कुरा, तर संरक्षण, सुरक्षा, सरसफाई भन्ने कुरा कसरी हुन्छ, कहाँबाट हुन्छ, कसरी गर्न सकिन्छ, बहसले हुन्छ कि व्यवहारले हुन्छ, हामी अलिकति कम व्यवहारिक बनिरहेका पनि छौँ। तर वास्तवमा व्यवहारिक बन्नुपर्ने विषयमा आज हामी छलफल गर्दैछौँ। केही समय, अबको आधा घन्टा हामी डाक्टर नवीन अर्यालसँग हुनेछौँ, जो वातावरणीय विज्ञानमा विद्यावारिधी गर्नुभएको छ। उहाँ चाहिँ एनआरएन डेनमार्कको उपाध्यक्ष हुनुहुन्छ। अलिकति उहाँसँग अनुभव पनि साट्नेछौँ, नेपालमा वातावरणीय सुरक्षाको लागि, पर्यावरणीय संरक्षणका लागि के कसो गर्न सकिन्छ, बाहिरी मुलुकहरूमा के छ अभ्यास, उहाँले देख्नुभएको, भोग्नुभएको, एउटा वातावरणका विषयमा पैरवी गर्दै आएको मान्छे, वकालत गर्दै आउनुभएको मान्छे, पत्रकार पनि हुनुहुन्छ, उहाँसँग हामी कुराकानी गर्नेछौँ।
धन्यवाद लक्ष्मीजी, र सम्पूर्ण रेडियो सुनेर बसिरहनुभएका श्रोताहरूलाई पनि म धन्यवाद दिन चाहन्छु।
नवीनजी, नेपाल बसाइ चाहिँ कतिसम्म?
नेपाल बसाइ अबको एक महिना रहनेछ, र म पनि कुनै बेला रेडियोमा बसेर यी वातावरणको कुराहरू अनि जीवन भोगाएका कुराहरू, त्यसमा पनि विज्ञान प्रविधि र वातावरणीय प्रविधिसँग जोडिएका कुराहरू, म पनि गोर्खा एफएम जुन काठमाडौँमा रहेको 93 MHz त्यहाँबाट म काम पनि गर्दै थिएँ, र आज फेरि यो गैँडाकोटको यो पपुलर रेडियोमा मलाई बोलाएर मेरा कुराहरू राख्ने मौका दिनुभयो, त्यस कारणले गर्दा म विजय एफएम अनि तपाईँलाई धन्यवाद दिन चाहन्छु।
अलिकति कोट्याइहालौँ न, तपाईँले 2008 त वातावरणीयमा जुन पत्रकारिता पुरस्कार पनि प्राप्त गर्नुभयो, त्यतिखेर 2008 भनेको आजभन्दा 8-9 वर्ष अगाडिको कुरा, कस्ता विषयवस्तु उठान गर्नुहुन्थ्यो वातावरणका विषयमा?
खास गरी त्योभन्दा पनि अलिकति म नेपालकै सन्दर्भ जोड्न चाहेँ। हाम्रो नेपालको पत्रकारिता होस् अथवा वातावरणीय मुद्दाहरूलाई उठाउने विषय होस्, त्यसमा चाहिँ हामी अलिकति समस्यालाई बढी जोड दिन्छौँ, त्यो समस्याहरू कुरा गर्न सजिलो पनि छ। अब अझ बढी वातावरण भन्यो भने तपाईँ झ्यालबाट बाहिर हेर्नुभयो भने धुवाँ देख्नुहुन्छ, त्यसपछि चर्को आवाजमा बजाइने गाडीका हर्नहरू देख्नुहुन्छ, पानी प्रदूषित छ, यी कुराहरू उठाउन सजिलो छ। त्यस कारणले गर्दा हामी समस्यामुखी बढी भएका छौँ, र अभियसली त्यो बेलामा पनि यी कुराहरू मैले उठाएँ, तर त्यो सँगसँगै केही 20% त्यति बेला हामीमा पनि त्यो चेतनाहरू थिएन। चेतना त थियो, तर यसको मतलब चाहिँ यो प्रदूषणलाई रोक्न सक्ने के हुनसक्छ भन्नेतर्फ हामी बहस भन्दा पनि प्रदूषण भयो, सरकारले गरिदिएन, उठाउन पनि सजिलो, र यस्ता विषयहरू उठाउँदाखेरि अलिकति समाजमा पनि चिनिन पनि सजिलो, यो रूपमा चाहिँ अलि हामी प्रचारमुखी बढी भएको चाहिँ हाम्रो।
तर कुरा के हो भन्दा, समस्यासँगै हामीले समाधान अथवा त्यो वे पनि दिन सक्यौँ भने भन्ने हुन्छ। तपाईँलाई त्यो मैले किन कोट्याएको भन्दा, त्यतिखेरको परिवेश र अहिलेको परिवेश चाहिँ वातावरणीय बहस जति चलिरहेको छ अहिले, त यो 8-9-10 वर्षमा त ठुलो कायापलट भनौँ न, अझ अहिले त नेपालमा विधिवत रूपमा विधानमै संविधानमै उल्लेख भएर चाहिँ संरक्षणका कुराहरू उठेका छन्, वातावरणीय संरक्षणका, जैविक संरक्षणका कुराहरू, त्यो चाहिँ कस्तो छ परिवेश भन्नलाई त्यतिखेर र अहिलेको? मैले
अलिकति नेपालमा पहिलादेखि नै हामी संरक्षणमा बढी जोड दिएकै हो, र त्यो महत्त्वपूर्ण पनि थियो, किनभने हामीमा यति धेरै जैविक विविधताको हामी धनी राष्ट्र छौँ। हाम्रै ठाउँमा तराई जुन फ्ल्याट जोन छ, त्यसपछि बिस्तारै हामी पहाडतिर उक्लँदै गयौँ भने त्यसमा पाइने जैविक विविधताहरू, चराचुरुङ्गीहरू, त्यो संसारमै अनौठो छ। अहिले पनि म जहाँ डेनमार्कमा बस्छु त्यहाँ बस्ने मान्छेहरूले पनि नेपाल भन्ने बित्तिकै पहाड अनि त्यससँग जोडिएका सुन्दरता, जैविक विविधताहरू सोध्छन् मलाई, अनि घुम्न जान पाए हुन्थ्यो भनेर गर्छन्। त्यस कारणले गर्दा हामी ती कुराहरूलाई बचाएर राख्नुपर्छ, र त्यो मुद्दा हाम्रो प्राथमिक मुद्दा हो। तर त्यो सँगसँगै जता हामी चाहिँ यो प्रविधिको प्रयोग गर्न थाल्यौँ, जसरी गाडीहरू हेर्नुहोस्, अहिले गैँडाकोटको यो नगरपालिकामा हेर्दै जानुभयो भने गुड्ने गाडीहरू पनि धेरै भइसके, धुवाँ धुलो छ, अहिले हामी मास्क लगाएर बाहिर हिँड्न नसक्ने अवस्थामा छौँ। त्यस कारणले गर्दाखेरि संरक्षण एउटा पाटो भयो, तर अब अहिले चाहिँ हामीले त्यो प्रदूषणलाई कसरी रोक्ने र त्यो रोक्ने प्रविधिको बारेमा कुरा गर्नुपर्ने पक्ष चाहिँ अलिकति बढी छ, त्यो चाहिँ त्यति धेरै हामीले उठाउन सकिरहेका छैनौँ, र त्यो विषयवस्तुहरू नेपालमा उठिरहेको छैन।
मैले यहीँको कुरा गरेँ, गैँडाकोटकै कुरा हो, हामी चाहिँ फोहोर गर्छौँ होइन, 7-8 दिनसम्म फोहोर गर्छौँ, 8-औं दिनमा गाडी आउँछ, त्यो घरभरिको फोहोर सोरेर अनि गाडीमा हालेर पठाउँछौँ, एक ठाउँमा लगेर थुपार्छौँ, यो ठिक होइन भन्ने कुरा चलिरहेछ। हामी फोहोर गर्नु हुँदैन भन्छौँ, तर फोहोर गरेर गाडीमा हाल्ने पनि हामी नै छौँ। कसरी चाहिँ यस्ता कुराहरू नियन्त्रण गर्न सकिएला?
थुप्रै कुराहरू छन्। तपाईँ हामीले गरिरहँदाखेरि भनिन्छ नि, थोपा थोपा जम्मा गर्ने समुद्र बन्छ भने, जस्तै यो गैँडाकोटमा हेर्नुभयो भने त्यहाँ हाम्रो घर बनेको हुन्छ, त्यसकै अगाडिपट्टि बगैँचा हुन्छ। यदि हामीले खाल्टो खनेर त्यसमा फोहोर चाहिँ हामीले व्यवस्थापन गऱ्यौँ भने त्यो केही समयपछि कम्पोस्ट मल बन्छ र त्यसलाई निकालेर तपाईँको फुलहरूमा लगाउन सक्ने, त्यो एउटा पहिलादेखि नै हामीले गरिआएको परम्परा हो। अहिले चाहिँ त्यो परम्परालाई हामीले बिर्स्यौँ, किनभने झन्झटिलो छ। त्योभन्दा ट्रक आउँछ जम्मा गरेर दियो भने समस्याको समाधान हुन्छ, अनि मेरो घरबाट फोहोर गइसकेपछि मेरो विषय होइन, मेरो घर सफा भयो र यो मेरो विषय चासोको विषय पनि होइन। मेरो काम भनेको अब त्यो मैले 200 रुपियाँ अथवा कति छ यहाँ त्यो तिरेँ, अब चाहिँ त्यो सरकारले व्यवस्थापन गरिदिनुपर्छ भनेर हामी अनि कम्प्लेन मात्रै, त्यसको चाहिँ आवाज उठाउने घरमा बस्ने, अथवा अहिले त सोसल मिडियाहरूको चाहिँ हामी युवा पुस्ताहरूमा बढी छ, फेसबुकमा चाहिँ अथवा यी मिडियाहरूमा चाहिँ भएन भनेर आवाज उठाउने मात्रै अहिले भएको छ। तर यहाँले उठाउनु भएको आवाज चाहिँ एउटा नागरिकले गर्ने कुरा भयो, जुन चाहिँ तपाईँको घरबाट फोहोर निक्लिन्छ भने त्यसलाई छुट्याएर राख्नुहोस्, खाल्टो खनेर पुरिदिनुहोस्, त्यस्तै गरी कम्पोस्ट बिनहरू पनि जुन त्यसबाट चाहिँ बनाउन सक्ने प्रविधिहरू सानो आएको छ। हाम्रोमा चाहिँ यहाँ धेरै तापक्रम बढी हुनाले चाहिँ कुहिन पनि चाँडै कुहिन्छ, त्यसमा पाइने स्पेसल टाइपको ब्याक्टेरियाहरू हुन्छ, त्यसले चाहिँ कम्पोस्टलाई बनाउनलाई सहयोग गर्छ। त्यो चाहिँ यहाँको तापक्रममा चाँडै हुर्किने जुन चाहिँ हामी मेसोफिलिक थर्मोफिलिक ब्याक्टेरियाहरू भन्छौँ, यस्ता कुराहरूलाई जोडेर हामीले लग्यौँ भने चाहिँ घरको फोहोर घरकै व्यवस्थापन गर्न सकिन्छ। र त्यो सँगसँगै तपाईँ हाम्रो घरमा गाडी छ भने हामीले रेगुलर त्यसको चाहिँ सर्भिसिङ गराइरहँदा खेरि त्यसले फ्युल पनि कन्जम्सन पनि यसले माइलेज पनि बढिदिने भयो, प्रदूषण कम गर्ने भयो। यस्ता खालका कुराहरू जुन हामीले बहस गऱ्यौँ भने धेरै कुराहरू निस्किन्छ। र अर्को कुरा चाहिँ नेसनल लेभलमा हामीले कम्प्लेन गर्ने अथवा मेरो फोहोर व्यवस्थापन गरिदिएन भनेर अब हामी युवा पुस्ताहरूले, अब हामी जागरूक नागरिकहरूले त्यो आवाज उठाउने होइन। हामीले उठाउने खोइ त गैँडाकोट नगरपालिकामा बायोग्यास जुन फोहोरबाट चाहिँ ग्यास निकाल्ने बायोग्यास प्लान्ट किन नबनाएको, यहाँबाट निक्लिने फोहोरहरूलाई प्रशोधन गरेर गर्ने जुन वेस्ट वाटर ट्रिटमेन्ट प्लान्ट किन नबनाएको, हामीले कम्प्लेन गर्ने भनेको यो विषय हो। हामीले कम्प्लेन गर्ने फोहोर भएन त्यो जसले पनि गर्न सक्छ, त्यो विषय होइन हाम्रो, त्यसलाई चाहिँ खोइ त अब यसको समाधानको लागि भनेर हामीले अब यी विषयहरूमा आवाज उठाउनुपर्छ प्रत्येक नागरिकहरूले सरकारसँग, र यो विषय नै अबको हाम्रो मुद्दा हुनुपर्छ, न कि फोहोर भयो यस्तो भयो भनेर कम्प्लेन गर्ने, त्यो चाहिँ होइन।
यहाँकै अनुभवमा चाहिँ डेनमार्क नै बस्नुहुन्छ, त्यहाँ चाहिँ कस्ता अभ्यासहरू हुन्छन् विशेष गरी यो संरक्षणको विषयमा लिएर? होइन,
राम्रो विषय उठाउनुभयो, यो हाम्रो कार्यक्रमसम्म पनि मिल्ने भयो जीवन भोगाईसँग। म चाहिँ यतिखेर त्यहाँको डेनिस ग्यास रिसर्च सेन्टर भन्ने छ, जुन चाहिँ सरकारले बायोग्यासहरू बनाएर घर घरमा चाहिँ पाइपलाइनबाट चाहिँ ग्यास पुर्याउने त्यो कम्पनीमा चाहिँ म रिसर्च गर्छु। त्यहाँ चाहिँ बायोग्यास आफैमा कति धेरै उत्पादन गरेर चाहिँ त्यसबाट चाहिँ घर घरमा कसरी पुर्याउन सकिन्छ त्यो पाइपलाइनहरू गर्ने भनेर म प्र्याक्टिकल उपभोक्ताहरूमा जाने कम्पनीमा काम गर्छु। म त्यहाँ एउटा पोस्ट डक पिएचडी पछिको चाहिँ पोजिसनमा, कस्तो छ भने त्यहाँ फोहोर चाहिँ घरबाटै चाहिँ छुट्याइने हुन्छ, नछुट्याएको ठाउँमा चाहिँ त्यहाँ चाहिँ प्रविधि राखिएको छ जसले चाहिँ कुहिने र नकुहिने फोहोरलाई छुट्याउँछ, अनि आफै त्यो प्रविधि आइसकेको छ, त्यो प्रविधि नेपालमा पनि हामी लगानी गर्न सक्छौँ, भित्राउन सक्छौँ। त्यसको लागि म जस्तै थुप्रै प्राविधिकहरू हुनुहुन्छ जो हामी काम गर्न चाहन्छौँ। त्यसको लागि यहाँको राजनीतिक दलहरू भनौँ अथवा नागरिक समाजहरूले पनि हाम्रा मुद्दाहरू उठाइदिनु भयो भने, मुद्दा फोहोर भयो भन्ने मुद्दा होइन, खोइ त बायोग्यास प्लान्ट, खोइ त प्रदूषण रोक्नको लागि ल्याइएको यो वेस्ट वाटर ट्रिटमेन्ट प्लान्ट भन्नुभयो भने बल्ल हामी प्राविधिकहरूले आएर कुरा काम गर्ने हो, फोहोर भयो भन्दा हामीले गर्न सक्दैनौँ। र त्यहाँ पनि फोहोरलाई छुट्याइन्छ र बायोग्यास प्लान्टबाट चाहिँ गोबर ग्यास बनाएर घर घरमाहरू पुर्याउने काम त्यहाँ भएको छ। र नकुहिने फोहोरहरूलाई पनि यो इन्सिनेरेसन प्लान्ट भन्छ, त्यसलाई चाहिँ तपाईँले छुट्याएर त्यो जो प्लास्टिक बाल्नुभयो भने हामीले हाम्रो करेसा बारीहरूमा बालिरहेको हुन्छौँ, हेऱ्यो भने कस्तो मजाले तातो राप निक्लिन्छ, त्यो भनेको ऊर्जाको स्रोत हो। हाम्रो नेपालमा हाइड्रो पावरको मात्र कुरा गर्छौँ, तर त्यो फोहोरलाई हामीले सही तरिकाबाट बाल्न सक्यौँ भने त्यसबाट पनि 2-3 मेगावाट बिजुली उत्पादन गर्न सकिन्छ। र मान्छेले कम्प्लेन गर्छन् कि फोहोर त्यसरी बाल्यो भने त फेरि त्यसले धुवा प्रदूषण गराउँछ, भिरकुटी कागज कारखाना हामीले बन्द गराइयो भन्ने हुन्छ। भिरकुटी कागज कारखाना आफैमा समस्या होइन, त्यो कारखानाबाट निस्केको जुन धुवा हुन्छ त्यसलाई चाहिँ ट्रिटमेन्ट गर्ने, त्यसलाई चाहिँ गर्ने प्रविधि छ, त्यसमा हामी काम गर्छौँ भने त्यो प्रविधिलाई ल्याउन सक्ने नागरिक समाजले, यहाँ भएको जति पनि बुद्धिजीवी हुनुहुन्छ अथवा सरकारी निकाय हुन्छ, उहाँहरूले चासो राखिदिनु भयो भने हामी आउँछौँ, त्यो प्रविधि निकाल्न हामी जानेका छौँ, त्यसमा लगानीको खाँचो छ, हो लगानी जुटाइदिने गर्यो भने प्राविधिकहरू हामी छौँ, त्यसरी चाहिँ समस्याको समाधानहरू विदेशमा हुन्छ। तर नेपालमा चाहिँ कुनै समस्या भयो भने भिरकुटी कागज कारखानाले चाहिँ समस्या गर्यो त्यसलाई हटाइदिउँ भन्ने भयो, तर त्यसले कति रोजगारीहरू गए, त्यसले हामीलाई कति असर पर्यो, हामी युवा पुस्ताहरू आज विदेशमा गएर चाहिँ चाहेर नचाहेर काम गर्नुपर्ने अवस्था छ, म पढेर आएँ म नेपालमै त्यो प्रविधि ल्याउन चाहन्छु, त्यो वातावरण छैन, अब चाहिँ फरक तरिकाबाट सोच्ने हो कि हामी युवा पुस्ताले भन्ने चाहिँ अहिलेको आवश्यकता हो।
नेपालमा चाहिँ जुन तपाईँले गरिरहनु भएको व्यवहारिक रूपमा चाहिँ गरिरहनु भएको कुरा छ, त्यसलाई चाहिँ नेपालमा ल्याएर काम गर्न कसरी सकिन्छ? हामी फोहोर व्यवस्थापन भनेर डम्पिङ साइडमा लगेर फाल्नुलाई फोहोर व्यवस्थापन भन्छौँ,
नेपालमा सम्भव छ, त्यो कारणले गर्दाखेरि पनि अलि एकाडेमिक मान्छेहरू पनि एनआरएनमा आएनन्, त्यसमा पनि धेरै राजनीति भयो भनेर बहस चलेको छ, म त्यता धेरै जान चाहन्न। र जे भए पनि हामी एनआरएन भनेको एउटा संस्था हो जहाँ चाहिँ नेपालीहरू छरिएर रहेका नेपालीहरू सँगै बसेका छौँ, जानेका बुझेका मान्छे छौँ, त्यसमा चाहिँ के गर्न सक्ने, जसले चाहिँ म राजनीतिक भने त्यो नकारात्मक राजनीतिको कुरा गर्दैछु, र त्यहाँ भएका विज्ञहरूलाई हामीले परिचालित गर्न सकिने हो भने यो प्रविधि ल्याउनलाई गाह्रो छैन। र म एनआरएन डेनमार्कमा चाहिँ उपाध्यक्ष भइरहँदा मैले पनि अहिले चाहिँ यो एजेन्डाहरू उठाइरहेको छु कि हामी पढे लेखेका भनौँ जुन चाहिँ प्राविधिकहरू त्यहाँ व्यवसाय गर्ने जानुभएको छ, जसले रेमिटेन्स पठाउनु छ, त्यो एउटा पार्ट हो, म त्यता बहस गर्न चाहन्न। प्राविधिक मान्छेहरू यदि हामी जम्मा भएर त्यो आइडियालाई हामीले यहाँ लिएर आउन सक्यौँ भने त्यसले चाहिँ राष्ट्रलाई ठुलो फाइदा हुन्छ, र अब बन्द हुन लागेका फ्याक्ट्रीहरू पनि बन्द हुँदैनन्, र यसले नारायणीमा गर्ने प्रदूषण पनि हामी रोक्न सक्छौँ पहिलो कुरा। र कसरी ल्याउने भन्दाखेरि हामी जाने बुझेको पढेको त्यसैमा भिजेको प्राविधिक हामी छौँ, समस्या नेपालमा छ, र त्यो प्रविधि जानेका हामी छौँ, समस्या नेपालमा छ, अब त्यो एउटा चाहिँ भनौँ न चाहिँ ब्रिजको कामहरू गर्न मात्रै बाँकी हो। ब्रिजको काम कसरी गर्ने भन्दाखेरि मैले अघि उठाएँ जस्तै नागरिकहरूले स्थानीय तहले चाहिँ उठाउने आवाज भनेको खोइ त हाम्रोमा यत्रो नगरपालिका भइसक्यो, यसरी नगरपालिका बन्छ, खोइ त हाम्रो यहाँबाट हामीले टोयलेटमा चाहिँ फालेको पानीको प्रशोधन गरेर पठाउने ट्रिटमेन्ट प्लान्ट खोइ त भनेर अब हामीले आवाज उठाउने नागरिकले गर्ने हो। र हामी जस्तो विज्ञहरूले चाहिँ घचघचाइरहेका छौँ, यसमा चाहिँ लगानीको खाँचो हुन्छ, लगानी भनेको स्थानीय तहबाट यहाँबाट नगरपालिका होला, नगरपालिकाले चासो देखायो भने हामी आउँछौँ, हामीलाई दिनुहोस् मौका दिनुहोस्, हामी भोलिन्टियरली काम गर्न तयार छौँ, त्यहाँबाट प्रविधिहरू हामी पठाउँछौँ, सम्पर्क गर्नुहोस् हामी अथवा सम्पर्क गर्ने वातावरणहरू सिर्जना गर्नुहोस्, गरेका पनि छ, यसको मतलब होइन कि म कहाँ चाहिँ सम्पर्क गर्न आउनुहोस् भनेर मैले भनिनँ, कि हामीलाई थाहा हुँदैन, उहाँहरूले इच्छा शक्ति राख्नुभयो भने यो नगरपालिकाले राख्छ भनेर हामीले एप्रोच गरेका छौँ, पछिल्लो समयमा मेरै तर्फबाट पनि धेरै ठाउँहरूमा गरेँ। र यो लगानी सँगसँगै कतिपय अन्तर्राष्ट्रिय वर्ल्ड ब्याङ्क लगायतका चाहिँ निकायहरूले यस्तो वातावरणीय प्रदूषण कम गर्नको लागि पैसाको व्यवस्थापन गरेको छ, जुन चाहिँ क्लिन इनर्जी फन्ड भनेर विभिन्न नामहरू, ती नामहरू मैले पुरै लिन्न, त्योमा चाहिँ नेपालको तर्फबाट गतिलो आइडियाहरू यो बनाइयो भने, जस्तो यहीँ गैंडाकोट नगरपालिकामा एउटा वेस्ट वाटर ट्रिटमेन्ट प्लान्ट चाहिन्छ, यो बनाउनको लागि एउटा प्रपोजल अथवा एउटा चाहिँ लेखौँ भनेर त्यो ठाउँमा हामीले राख्यौँ भने त्यहाँबाट पैसा पनि लिएर आउन सक्छौँ, किनभने हामीले जति पनि कार्बन डाइअक्साइड बचायौँ भने त्यो बापत पनि कार्बन डाइअक्साइडको ट्रेडबाट पनि हामीले पैसा भित्राउन सक्छौँ, त्यस कारण गर्दा फाइदै फाइदा छ, समस्या छ, प्रविधि छ, पैसा छ, ब्रिजको काम भएको छैन।
भूमिका चाहिँ नागरिकको दबाब नै सबैभन्दा ठुलो चाहिँ हुन्छ यसमा, जस्तो हामी जैविक संरक्षणका कुरा गर्छौँ नि होइन, सुरक्षाका कुरा गर्छौँ, अझ जैविक नेपालमा बहस सुरु गरेर अझ एकताका के पनि भयो भन्दा हामीले कसका लागि चाहिँ नेपालमा चाहिँ वातावरणीय सुरक्षा वा जैविक सुरक्षाका लागि चाहिँ गरिरहेछौँ भन्ने कुरा पनि बाहिर आएको थियो। मान्छेहरूले बहस मात्रै गर्छन्, व्यावहारिक रूपमा जैविक संरक्षण जैविक सुरक्षा भनेर चाहिँ कसरी बुझ्न सकिन्छ?
खास गरी यो विषय चाहिँ बारम्बार उठिरहेको विषय हो, यहाँ चाहिँ हामी संरक्षण गर्ने भनेर जस्तो सामुदायिक वनहरू लगायौँ,
रुख लगायौँ,
संरक्षण गर्यौँ, त्यहाँ यहाँ चाहिँ के पायौँ त हामीले, जसरी अब उदाहरण चाहिँ अमेरिकाको चाइनाको लिँदाखेरि उनीहरूले त्यत्रो फ्याक्ट्रीहरू लगाएर आज चाहिँ अमेरिका नम्बर वान भनेको छ, अब डेनमार्कै हेरौँ अथवा अरू राष्ट्रहरू हेऱ्यौँ भने त्यहाँ चाहिँ त्यो स्रोतलाई हामीले उपयोग गर्न सकियो भने, त्यसको मतलब फ्याक्ट्रीहरू लगाएर अथवा त्यसबाट इकोनोमिक जेनेरेसन हुन सक्यो भने चाहिँ अगाडि पुग्न सकिन्छ भन्ने एउटा भयो. तर संरक्षणले चाहिँ घाटा हुने होइन, यसलाई नेगेटिभ नबुझौँ. संरक्षण आज चितवन चाहिँ नेसनल पार्क संरक्षण हुँदा कति टुरिस्ट आएका छन्, कति फाइदा भएको छन्, त्यसलाई चाहिँ हामीले नकारात्मक रूपमा हेर्न हुँदै हुँदैन. संरक्षण पहिलो मुद्दा हो नेपालको लागि, तर संरक्षण सँगसँगै प्रदूषण व्यवस्थापन पनि दोस्रो मुद्दा अथवा पहिलो मुद्दा नै लानुपर्छ. किनभने त्यो हामीले प्रदूषणलाई रोकथाम गरेनौँ भने जतिसुकै संरक्षण गर्न खोजे तापनि ती रुखहरू मरेर जान्छन्. त्यसकारणले गर्दा संरक्षण र प्रदूषणलाई व्यवस्थापन गर्ने भनेको एउटै पाटो हो, त्यसलाई फरक तरिकाबाट हेरिनु हुँदैन. प्रविधिको बारेमा किन उठायौँ भने आज हेर्नुहोस् त, संरक्षण हामी यति धेरै अगाडि बढेका छौँ, नेसनल पार्कहरू यति खुलेका छन् होइन, हामीले संरक्षित क्षेत्रहरू सामुदायिक वनमा हामी नमुना हौँ, संसारकै लागि उदाहरणीय हौँ, यसमा धेरै प्रगति गऱ्यौँ. तर अब हामीले बिस्तारै प्रदूषण नियन्त्रण गर्नको लागि खोइ त हामीसँग वेस्ट वाटर ट्रिटमेन्ट प्लान्ट देखाउनु भन्दा कि हामीले पाँचवटा चाहिँ वेस्ट वाटर ट्रिटमेन्ट प्लान्टको नाम लिन सक्छौँ त, सक्दैनौँ. पक्कै पनि कुनै चाहिँ औद्योगिक क्षेत्रमा बनेका छन्, मैले ती वेस्ट वाटर ट्रिटमेन्टको प्लान्टको कुरा गरिनँ, तर काठमाडौँ नगरपालिका महानगरपालिकामा एउटा बनेको छ, त्यो पनि फुल्ली फङ्सन छैन. त्यस्तै गरी बुटोलमा खोइ, यहाँ खोइ, हामी हेऱ्यौँ भने पाँचवटा पनि हामीले दिन सक्दैनौँ. र फ्याक्ट्रीहरूले गर्ने धुवा फाल्नेहरूमा चाहिँ हामीले त्यहाँ चाहिँ धुवालाई रोकथाम गर्नको लागि खोइ त त्यो प्रदूषण रोक्ने प्रविधि भन्दा हामीले एउटा पनि उदाहरण दिन सक्दैनौँ. संरक्षणमा हामी अगाडि अब धेरै बढ्यौँ, अबको खाँचो भनेको प्रदूषण रोकथाम गर्ने प्रविधि ल्याउने नै हाम्रो मुद्दा हुनुपर्छ.
तपाईँले यो भन्दै गर्दा मैले फेरि जस्तो हामी चाहिँ के हुन्छ भन्दा पहिला यसभन्दा अगाडि उद्योग धन्दाहरूको सवालमा भ्रुकुटी कागज कारखाना बन्द भएको प्रसङ्ग कोट्यो अगाडि, तर के हुन्छ भन्दा हामी बस्ती नभएको ठाउँ खोजेर एउटा उद्योग धन्दा खोल्छौँ, अनि उद्योग त्यहाँ सुरु भइसकेपछि त्यहाँ गर्ने कामदार हुन्छन्, ती कामदार भइसके तिनीहरूले खानु पऱ्यो, केही गर्नु पऱ्यो, मान्छेको चहल पहल बढ्न थाल्छ, दुई चारवटा पसल खोल्न थाल्छन्, अनि मान्छेको बस्ती बाक्लिन्छ, अनि उद्योग बरु विस्थापित गरिन्छ, बन्द गरिन्छ, हटाइन्छ बरु, तर त्यसलाई प्रविधियुक्त बनाउन सुरक्षित तरिकाले चाहिँ काम गर्नुभन्दा पनि बरु त्यसलाई विस्थापित गर्नु र बन्द गर्नु चाहिँ उचित ठानिन्छ क्या नेपालको अभ्यास हेर्ने हो भने.
यसको लागि समस्याको समाधान फ्याक्ट्री बन्नु राम्रो हो, त्यहाँ बस्ती बस्छ, त्यो चाहिँ त्यो ध्रुव सत्य कुरा हो, त्यसलाई नकार्न सकिँदैन, नेपालमा त हामी देखिआएको कुरा हो. त्यो फ्याक्ट्री सँगसँगै त्यसलाई व्यवस्थापन गर्नको लागि अहिले आइएसओले निकालेको आइएसओ 9001 14001 र विभिन्न चाहिँ नियम कानुनहरू छ. म पनि कुनै बेलामा आइएसओ 14001 9000 को लागि नेपालमा काम गरेँ. त्यो फ्याक्ट्रीबाट त्यसलाई चाहिँ त्यसमा त्यो फ्याक्ट्रीले ती स्ट्यान्डर्डहरू लगाउँदाखेरि त्यो त्यो कुराहरू चाहिँ उनीहरूले व्यवस्थापन गर्दाखेरि त्यहाँबाट हुने फोहोरहरूको पनि प्रशोधन गरेर सरकारले दिएको स्ट्यान्डर्डहरू जति चाहिँ फोहोरबाट यदि भिरकुटी कागज कारखानाले त्यति फोहोर पानी नारायणीमा फाल्थ्यो भने त्यहाँ एउटा उसले आफ्नै खर्चमा वेस्ट वाटर ट्रिटमेन्ट प्लान्ट लगाउनु पर्थ्यो र त्यहाँ लगाएर त्यहाँबाट चाहिँ प्रशोधन गरेर हामीले बाहिर फाल्यौँ भने कोही मान्छेले पनि फ्याक्ट्री बन्द गर भन्न जाँदैन. तर आवाज हामीले चाहिँ भिरगुटी कागज कारखानालाई बन्द गर भन्यौँ, तर आवाज चाहिँ हामीले ल है भिरगुटी कागज कारखानाले चाहिँ एउटा वेस्ट वाटर ट्रिटमेन्ट प्लान्ट लगाऊ भनेर कोही पनि बोलेनन्. बोल्नु भयो होला तर ती आवाजहरू बुलन्द रूपमा आएन. त्यो खाँचो यहाँ छ र त्यो सम्भव पनि छ, र त्यो लगाइदिए भए आज हेर्नु त भिरकुटी कागज कारखानामा कतिजना मान्छेले काम पाउँथे. त्यो राष्ट्रिय एउटा गहना थियो, हाम्रो उदाहरण थियो, त्यो फाल्यौँ. अब भोलि बिहान प्लटिङको कुराहरू म सुन्दैछु, त्यो राख्नुभन्दा चाहिँ त्यसलाई बिगारेर त्यो गर्ने होइन. म जापानको टोकियोमा गएको थिएँ अध्ययनकै सिलसिलामा. जापानको टोकियो भनेको चाहिँ संसारमै सबैभन्दा भूकम्पको रिस्कको हिसाबमा हामी सातौँ नम्बरमा छ, मैले कति पढेको यो चाहिँ गलत भयो भने माफ गर्नुहोला, तर त्यस्तै सातौँ कि एघारौँमा म बिर्सेँ, कुनै पत्रिकामा पढेको थिएँ. जापानमा गइरहन्छ, तर संसारको सबभन्दा ठुलो टोकियो टावर भनेर म जाने समयमा चाहिँ सबभन्दा ठुलो टावर थियो. त्यसलाई कसरी लिनुहुन्छ? हामी यहाँ भूकम्पमा नम्बर वान चाहिँ केही गर्नु हुँदैन भनेर सुतेर बस्या भए हुन्थ्यो, अथवा बाँसको टहरा बनाएर बस्या भए हुन्थ्यो, त्यो गरेनन्. त्यस्तो ठाउँमा पनि उनीहरूले संसारकै सबैभन्दा अग्लो भवन बनाए. किन बनाए भन्दा प्रविधि थियो, नलेज थियो, संसारभरबाट गए, हामी नलेजको रूपमा बाहिर छौँ, प्रविधि छ भने हामी जस्तो प्राविधिकहरूलाई प्रयोग गर्न सकियो भने नेपालमा गर्न सकिन्छ. बन्द गराउने कामहरू आवाज नउठाइदिनु होला, तर बन्दको समाधानको समाधान गर्नु होला. जोजना अब प्रादेशिक चुनावको अहिले आएको छ, ती आउने मान्छेहरूलाई अब तपाईँले प्रश्न सोध्ने भनेको फोहोर मैला व्यवस्थापन गर्छस् कि गर्दैनस् भनेर सोध्ने होइन. यहाँ वेस्ट वाटर ट्रिटमेन्ट प्लान्ट गर्नुहुन्छ कि गर्नुहुन्न, बायोग्यास प्लान्टहरू तपाईँको एजेन्डा छ कि छैन, त्यो सँगै गर्नेको तपाईँको छ कि छैन भनेर यी मुद्दाहरू यी आवाजहरू हामीले उठाउने हो.
हामी नगरपालिकामा फोहोर उठाउने ट्रक थप्ने कुरा गर्छौँ, तर त्यसको ठाउँमा चाहिँ कम्तीमा एउटा त्यो खालको प्रविधि जसलाई चाहिँ घरमा व्यवस्थापन गर्न सकिन्छ, नगरपालिकाले आफै व्यवस्थापन गर्न सकोस्, एउटा त्यसबाट अर्को एउटा काम पनि गर्न सकियोस्, त्यसरी चाहिँ गर्न सक्छौँ भन्ने कुरा चाहिँ जस्तो अन्तिम अन्तिमतिर पनि छौँ. धेरै कुराहरू चाहिँ छुट्छन् कुराकानीको सवालमा. यो विषय अझ भनौँ, फोहोरको विषय, वातावरणको विषय होइन, संरक्षणको विषय चाहिँ अझै जुन कुराहरू देख्नुभयो, भोग्नुभयो, पढ्नुभयो र बुझ्नु पनि भयो. नेपालमा ठुला कुरा चाहिँ हुन्छन् काम हुँदैनन् भनिन्छ,
अभ्यास लगभग तल्लो स्तरबाट चाहिँ सुरु गर्नुपर्ने काम कसरी गर्न सकिन्छ जैविक संरक्षणको विषयमा?
अब मैले संरक्षणको विषयमा आज त्यति धेरै मैले आवाज उठाइनँ, किनभने म पनि त्रिभुवन युनिभर्सिटी किर्तिपुरबाट चाहिँ एमएससी इन्भाइरोमेन्ट साइन्स गरेर आउँदा मेरो पनि संरक्षणकै विषय थियो, मैले पनि त्यसमा काम गरेँ। म चाहिँ अहिले के कुरामा कन्भिन्स भएको छु भने संरक्षण हामीले आवाज उठाइरहेको छौँ, संरक्षण गरेका छौँ, जैविक विविधताहरू लोप हुँदै गएको छ, किनभने प्रदूषणको कारणले गर्दा केही हदसम्म लोप भएको छ, हामीसँग त्यति धेरै व्यवसाय छैन, त्यो कारणले गर्दाखेरि मान्छेहरू इलिगल पोचिङ गर्नुपर्ने, गैँडा मार्नुपर्ने अवस्था छ। यदि ती गैँडा मार्ने मान्छेहरूले केही आम्दानीको स्रोत हुन्थ्यो भने सायद मार्दैन थिए कि, त्यो पाटोबाट अब युवा अवस्थाहरूले सोच्नुपर्छ कि भनेर मैले चाहिँ विदेशमा त्यो आइडिया चाहिँ सिकेँ, जुन मेरो पहिलाको आइडियाभन्दा फरक थियो। पहिला मेरो पनि फोहोरलाई संरक्षण गर्नुपर्छ भन्ने थियो भने अहिले होइन, फोहोर पनि चाहिँ स्रोत हुनसक्छ, त्यस्तै गरी प्लास्टिकको फोहोर पनि त्यसबाट 2-3 मेगावाट बिजुली उत्पादन गर्न सकिन्छ। अब कतिपय जैविक विविधताहरू हामीले संरक्षण गरिरहँदाखेरि संरक्षण मात्र गर्ने होइन, त्यसलाई चाहिँ उत्पादन गरेर मेडिसिनल प्लान्टहरूबाट हामीले किन यहाँ चाहिँ फ्याक्ट्री किन खोल्न सक्दैनौँ, जसरी पतञ्जलिले चाहिँ अहिले यहाँ फ्याक्ट्री लिएर आउन खोज्दैछ, किनभने हामीमा प्रचुर सम्भावना छ। संरक्षण सँगसँगै अब हामीले त्यसलाई चाहिँ बिस्तारै चाहिँ व्यवसायीकरण गर्नुपर्ने त्यो पनि खाँचो छ। मैले व्यवसायीकरण यस अर्थमा भने कि जस्तो हामीले पहाडहरू अहिले खाली हुँदै गइरहेका छन्, तराईमा बसाइ सर्दैछन् भने त्यहाँ कुनै जैविक विविधताहरू राम्रोसँगहरू प्रस्तुति छ भने, त्यसमा मेडिसिनल प्लान्ट छ भने, अब त्यसलाई चाहिँ हामीले नम्बर 1 को दायरामा राखेर चाहिँ बढाउँदै लानु पर्यो र त्यहाँ प्रशोधन एउटा फ्याक्ट्री पनि लगाउनु पर्यो, ताकि जैविक विविधता पनि संरक्षण भयो र त्यो सँगसँगै 2-4 जना रोजगारी पनि भयो र नेपालको टप माउन्टेनबाट निस्केको जुन चाहिँ जडीबुटीको कारणले गर्दा तपाईँ हामीलाई लाग्ने रोग पनि समस्याको समाधान भयो। यदि सक्छौँ भने विदेशमा पनि एक्सपोर्ट गर्न सक्यौँ भने हामीले नेपालको नाम चिनाउनको लागि गौतम बुद्ध भन्यौँ, धेरै चाहिँ भन्यौँ, त्यो बाहेक यी पनि छन्। हामीले चाहिँ एउटा मेडिसिन बनाएर फ्रम टप अफ द वर्ल्ड भनेर एउटा मेडिसिनलाई हामीले मार्केटिङ गर्न सक्यौँ भने त्यसबाट पनि हामीले नेपाललाई चिनाउन सक्छौँ, त्यो सम्भावना छ। प्रविधि छ, पैसा छ, हामी जग्गामा लगानी गरिरहेको हुन्छौँ, प्लटिङमा लगानी गरिरहेको हुन्छौँ, अलिकति त्यो लगानीलाई पनि अलिकति त्यतातिर दायरामा गऱ्यौँ भने चाहिँ गर्न सकिन्छ। यी कामहरू हामीले राष्ट्रिय स्तरमा गर्ने कुराहरू गरेँ र व्यक्तिगत रूपमा गर्ने कुराहरू म चाहिँ जोड दिन चाहन्छु कि मान्छेहरूले अब कम्प्लेन गर्दाखेरि भन्दाखेरि चाहिँ अब प्रविधिको कुराहरूबाट कम्प्लेन गर्नु पर्यो, फोहोर भयो होइन, फोहोरलाई प्रशोधन गर्ने ट्रिटमेन्ट प्लान्ट खै भनेर प्रयोग गर्नुहोस्। तपाईँ हामीले चाहिँ एकदमै प्रदूषण गरिरहेका हुन्छौँ, कहिलेकाहीँ हामी चक्लेट खान्छौँ, अचाल त कतिपय युवा पुस्ताहरू गुर्खाजन्य चिजहरू पनि खान्छौँ, त्यो हेर्दाखेरि जहाँ पाए त्यही थुक्ने फाल्ने गरिरहेको हुन्छौँ, त्यसलाई चाहिँ खल्तीमा राखेर कुनै डस्टबिनमा लगाएर फाल्यौँ भने त्यसले चाहिँ तपाईँको जैविक विविधतालाई पनि त्यसले असर गर्ने भएन, संरक्षण पनि हुने भयो, सँगसँगै हामीले एउटा व्यक्तित्वको पनि जहाँ पाए त्यहीँ फाल्ने फोहोरी पनि भएन, हामी आफै फोहोरी छौँ अनि गएर चाहिँ भएन भन्छौँ, हामी छातीमा हात राखेर भन्दाखेरि खाएको चक्लेटको फोहोर जहाँ पाए त्यहीँ फाल्छौँ, अनि हामी त्यसो गर्छ हुन्छौँ भने नगरपालिकालाई चाहिँ तैँले सफा गर्नेस् भनेर भन्ने ठाउँ नै हुँदैन। त्यस कारणले गर्दा तपाईँ हामीबाट सुरुवात गरौँ, आजैबाट गरौँ, सामान्य कुराहरू छन् जुन व्यक्तिले आफूमा परिवर्तन ल्याएर पनि केही उदाहरणीय काम गर्न सक्ने कुराहरू नागरिकले गर्नुपर्ने र राष्ट्र, यो दुइटै मिल्यो भने त हामी नेपाललाई नयाँ नेपाल बनाउन सकिन्छ, सफा नेपाल बनाउन सकिन्छ र गैँडाकोट नगरपालिकालाई पनि हामीले प्रविधिमा हामीले लिड गऱ्यौँ भने हामी उदाहरणीय नगरपालिका हामी बन्न सक्छौँ, यहाँ यही भन्न सक्छौँ।
समृद्ध गैँडाकोट महाअभियान वर्ष पनि चलिरहेछ, सायद कार्यक्रम सुन्नुभयो भने जनप्रतिनिधिलाई पनि केही ऊर्जा आउँछ कि होइन। अझै पनि अन्तिममा छौँ, डाक्टर नवीन अर्यालसँग छु म चाहिँ, जो एनआरएन डेनमार्कका उपाध्यक्ष पनि हुनुहुन्छ, यो कुरा पनि कोट्याइहालौँ, भर्खर निर्वाचन पनि भएको। अब यो अन्तिम समयमा चाहिँ के भन्न चाहनुहुन्छ श्रोता आफन्तलाई? तपाईँलाई भन्नै मन लागेका कुरा यहाँ छुटे, धेरै कुरा छुटे होइन।
म दुईवटा कुरा भन्न चाहन्छु, पहिलो कुरा त अब हामीले गर्नुपर्ने जुन मैले अघि पनि यो कुराहरू उठाएको थिएँ, धेरै कुराहरूमा हामी कम्प्लेन मात्र गऱ्यौँ, नकारात्मक छौँ हामी चाहिँ, अब नेपालीहरू यति धेरै नकारात्मक बनेका छौँ कि संसारभरि गएर गर्ने भयो भने मान्छेमा त्यो पोजिटिभ ऊर्जा छैन, हामीले एउटा पोजिटिभ ऊर्जा भित्रपट्टि हामीले विकास गर्नुपर्छ र अब हामीले कुनै कुराहरू कम्प्लेन गर्दा घरमा पनि केही कुराहरू चाहिँ कम्प्लेन गर्छौँ नि भएन भनेर हाम्रो बुवाआमाहरूसँग कहिलेकाहीँ हामी चाहिँ निराश हुन्छौँ, त्यति गर्दाखेरि हामीले के भएन भनेर भनिदिइराख्यो भने चाहिँ त्यसले समस्याको समाधान दिन्छ। सोलुसनसहितको कम्प्लेन गर्ने बानी विकास गरौँ, त्यसले व्यक्तिलाई पनि विकास हुन्छ, राष्ट्रलाई पनि विकास हुन्छ। म यो एउटा कुरा विदेशमा सिकेको गर्न चाहन्छु र दोस्रो कुरा चाहिँ हामी गैँडाकोट नगरपालिकाले अब प्रविधिका कुराहरूलाई बिस्तारै जोडेर हामी कसरी चाहिँ नेपालमा नमुना नगरपालिका हुन सक्छौँ भनेर यहाँहरूले चाहिँ विज्ञहरूलाई जोड्नेतिर ध्यान दिनुभयो भने हामी बनाउन सक्छौँ, त्यसको लागि तपाईँहरूको साथ दिनुहोस् भन्न चाहन्छु। र अन्त्यमा मलाई यो मौका दिनुभयो तपाईँ लक्ष्मीजी, अनि विजेएफएम सुन्नुहुने आम श्रोता र विजेएफएमलाई माया गर्नुहुने र विजेएफएमले पनि यस्ता मुद्दाहरू चाहिँ उठाउनु पर्छ है है भनेर चाहिँ उठाउनु भयो, यहाँलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु।
अन्त्यमा एउटा कुराको टर्न चाहिँ अगाडि भन्दै हुनुहुन्थ्यो, जस्तो तपाईँहरू सहकार्य गर्न तयार हुनुहुन्छ, स्थानीय तहले तपाईँसँग सहकार्य गर्दा ठ्याक्कै कसरी गर्न सक्छ, थोरै त्यो पनि आइडिया भयो भने सम्भवतः जनप्रतिनिधिहरूले सुन्नुभयो भने झनै राम्रो हुन्छ।
हजुर, अहिले जति सुनिरहनु भएको छ उहाँहरूले यदि मसँग व्यक्तिगत रूपमा सहकार्य गर्न चाहनुहुन्छ भने मसँग केही विज्ञहरूको मेरो सिनियर दाईहरू अथवा भाइहरू पनि हुनुहुन्छ, त्योसँग पनि म उहाँहरूलाई कोर्डिनेसन, नेटवर्किङ नै संसारको अहिले पावरफुल टुल हो, त्यो गराउन सक्छु। त्यसको लागि यहाँसँग सायद मेरो कन्ट्याक्ट उहाँहरूले माग्नुपर्ने हुन्छ होला, पहिलो कुरा। र दोस्रो कुरा चाहिँ प्रतिनिधिहरूले यदि चाहिँ मसँग संस्थागत रूपमा जाने हो भने, यतिखेर म एनआरएन डेनमार्कको चाहिँ उपाध्यक्ष छु, एनआरएनको थ्रुबाट पनि आउनुभयो भने त्यो प्रविधि टेक्नोलोजी ट्रान्सफरको विषयमा हामी संस्थागत रूपमा पनि कुरा गर्न सक्छौँ। र अन्तमा यहाँहरू चाहिँ गुगल, अहिले चाहिँ सबै कुराहरू गुगललाई हामीले चाहिँ गएर मेरो नाम नवीन अर्याल अथवा डाक्टर नवीन अर्याल डेनमार्क भनेर हान्नुभयो भने मेरो आफ्नै प्रोफाइल त्यहाँ आउँछ, त्यहाँबाट पनि मेरो संस्था जुन चाहिँ मैले काम गरिरहेको छु डेनमार्कमा गर्ने कम्पनी छ त्योसँग पनि मैले यदि उहाँहरूले केही आइडिया लिएर आउनुभयो भने त्यो संस्थासँग भनेर म यहाँकै जो संस्था यहाँ हुनुहुन्छ त्योसँग मैले नेटवर्किङ गराइदिन सक्छु र यो विषयहरू गर्नको लागि सजिलो छ, सम्भव पनि छ।
यदि स्थानीय तहले गर्न चाहेको कुराको लागि तपाईँहरूसँग आइडिया छ, लगानीको विषय हो, स्थानीय तहले लगानी गरोस् त्यसका लागि तपाईँहरूलाई आइडिया दिने कुरामा, अझ भएन भनेर सहयोग गर्ने कुरा भोलिन्टियरली गर्न तयार छौँ भन्नुभयो, त्यसका लागि चाहिँ तयार हुनुहुन्छ, थ्याङ्क यू सो मच भन्न चाहन्छु, समय दिनुभयो, धेरै धेरै धन्यवाद। र चाहिँ हामी यसरी गफ गर्ने यो मौका मिल्यो, यो खुला मञ्चमा हामी यसरी कुरा गऱ्यौँ, धेरै खुसी छु।
धन्यवाद,
धेरै धेरै धन्यवाद प्रिय आफन्त। डाक्टर नवीन अर्यालसँग गफ गर्दै थियौँ, विशेष गरी यो वातावरणीय कुराहरू हामीले कोट्यायौँ, अलिकति तपाईँ हामी कहाँ छौँ, के गर्दैछौँ, कस्तो छ हाम्रो अवस्था, के गर्न सकिन्छ, अलिकति कुराहरू कोट्यायौँ। कार्यक्रम खुला मञ्चमा हामी हरेक विषयवस्तु, हरेक पात्रलाई उभ्याउने गर्छौँ, अर्को श्रृङ्खलामा फेरि पनि आउनेछौँ कुनै यस्तै विषयवस्तु अथवा कुनै फरक पात्रसहित जोडिएर। त्यतिन्जेलसम्मका लागि प्रविधिबाट साथ दिने नवीनलाई पनि धन्यवाद भन्छु, र धन्यवाद डाक्टर नवीन अर्याललाई, दुवैजना नवीन नवीन पढ्नुभएछ, खुसी लाग्यो। र कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा चाहिँ के लाग्यो हामीलाई भन्न नबिर्सनु होला, तपाईँलाई यी कुराहरूले छोयो, कतै छोयो, केही गर्छु भन्ने लाग्यो, यदि लागेको छ भने हामीलाई आएर भन्नुहोस् अथवा हामीसँग त्यो जानकारी ल्याउनुहोस्। र यदि तपाईँलाई डाक्टर नवीन अर्यालसँग चाहिँ सम्पर्क गर्नु पर्यो अथवा त्यो आइडिया सेयरिङका विषयमा अझै पनि तपाईँलाई छलफल गर्नु पर्यो अथवा केही कुराकानी गर्नु पर्यो भने पनि सम्पर्क गर्नु होला, हामी पक्कै कुराकानी गराउनेछौँ तपाईँको र डाक्टर नवीन अर्यालको। जनप्रतिनिधिहरू यदि सुन्दै हुनुहुन्छ भने तपाईँहरूलाई विशेष आग्रह, हाम्रो नगरपालिकालाई समृद्ध गैंडाकोट महाअभियान वर्ष चलिरहेको छ, तपाईँहरूलाई झनै राम्रो टुल्स हुनसक्छ, यो पनि आग्रह गर्न चाहे। कार्यक्रम खुला मञ्चबाट आजका लागि लक्ष्मी पौडेल छुटिन्छु, नमस्कार।